رسول اکرم صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ امر بالمعروف اور نہی عن المنکر کیا کرو، کیونکہ جس قوم نے اس واجب کو چھوڑ دیا خدا نے بروں کو ان کے اچھوں پر مسلط کر دیا اور اچھوں کی دعائیں بھی قبول نہیں کی۔ پروگرام صبح زندگی میں خوش آمدید۔ بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد اور آل محمد پر۔ ناظرین، آپ کی خدمت میں سلام عرض کرتا ہوں اور خوش آمدید کہتا ہوں آپ سب کو پروگرام صبح زندگی میں۔
السلام علیکم حسن بھائی۔
وعلیکم السلام۔
اور میں بھی اپنے خوبصورت سے اور عزیز اور پیارے ناظرین کی خدمت میں سلام عرض کرتی ہوں اور اس امید سے پروگرام کو آغاز کرتے ہیں اور آگے بڑھاتے ہیں کہ آپ سب خیر خیریت سے ہوں گے، بالکل حشاش بشاش اور ٹھیک ٹھاک ہوں گے اور اپنی خوبصورت سی صبح کا آغاز کر چکے ہوں گے
انشاءاللہ۔ آج بھی ہم لوگ بہت ساری اہم چیزیں تیار کر کے لائے ہیں آپ ناظرین کے لیے، اور یقیناً آپ لوگوں کو آج کا پروگرام پسند آئے گا۔ ایک واقعہ میں سنانے جا رہا ہوں انشاءاللہ آج رباب، جو بہت اہم ہے، بہت ساری چیزیں اسے ثابت بھی ہو جاتی ہیں اور ہم لوگوں کی عقیدت امام حسین علیہ السلام سے، اہل بیت رسول صلی اللہ علیہ وآلہ وسلم سے ہم لوگوں کی عقیدت کا یعنی کہہ سکتے ہیں پورے طور سے مظاہرہ ہو جاتا ہے اس کا۔ تو وہ اس کے بارے میں انشاءاللہ بتاؤں گا۔ اور ایک خاص کام ایران میں کیا جاتا ہے، ویسے یقیناً بہت سارے ممالک میں، لیکن جس نظم سے ایران میں ہوتا ہے وہ یعنی واقعی دوسری جگہوں پہ دیکھا نہیں گیا ہے، جو محرم میں خصوصی طور پر خود جوش طور پر یعنی خود لوگوں کے اندر یہ فیلنگ بڑھ جاتی ہے کہ جا کے خون دیں۔
بالکل، اور یہ بہت اچھی بات ہے۔
بالکل، تو اس کے حوالے سے انشاءاللہ ہم کئی بہت ہی زبردست معلومات انشاءاللہ ہم فراہم کریں گے اپنے ناظرین کو۔ تو چلتے ہیں، دیکھتے ہیں کہ آپ ہم سے رابطہ کیسے کر سکتے ہیں، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ 6:36 ہو رہے ہیں اور آپ ملاحظہ فرما رہے ہیں پروگرام صبح زندگی۔ ایک چیز میں بتاتا چلوں کہ آپ کے صحت کا، بہرحال ہم لوگوں کو بھی بہت یہ ہے کہ آپ لوگ صحت مند رہیں، اور یہ اس لیے ہم لوگوں کے لیے زیادہ اہم ہے تاکہ آپ ہمارے پروگرام میں مزید شریک ہو سکیں، فائدہ اٹھا سکیں۔ یہ تو ہم لوگوں کی ذمہ داری ہے کہ آپ کا وقت جو ہے صحیح طور سے، یعنی اگر وقت بھی بھرنا ہے تو ایسا بھرے کہ آپ کے لیے مفید ثابت، ہمارے ناظرین فائدہ مند ہونے کے لیے۔ تو یہ تو ہو گئی ہم لوگوں کی ذمہ داری۔ اب اگر آپ لوگ صحت مند رہیں گے تو یقیناً ہمیں ای میل کریں گے، ہم سے رابطہ کریں گے، اور بہرحال ہم لوگوں کو پھر خوشی ہوگی، ہم لوگوں کا فائدہ جو ہوگا اپنی جگہ پر، یعنی ایک کہہ سکتے ہیں روحانی فائدہ اس میں ہم لوگوں کو ہوگا۔
دلی خوشی ہوتی ہے جب ہم دیکھتے ہیں کہ ہمارے ناظرین ہمیں کمنٹس کر رہے ہیں یا ہمارے پروگرامز کو لائک کر رہے ہیں، تو بہت اچھا لگتا ہے،
اس کا مطلب ہے کہ وہ صحت مند ہے۔
اور آپ کی صحت، یعنی جس طرح حسن بھائی نے بولا، ہمارے لیے ہر لحاظ سے اور ہر ہم زاویے سے دیکھے تو بہت ضروری ہے۔
یقیناً، تو آج اسی لیے ہم لوگوں نے دعوت دی ہے ڈاکٹر عثمان خالق کو، انشاءاللہ ان سے ہم گفتگو کریں گے صحت کے ہی حوالے سے، اور ہم کیسے اپنے غذائیت کے ذریعے اپنی صحت کو مینٹین کر سکتے ہیں اور بہتر بنا سکتے ہیں، یا کم سے کم اس کو ایک اچھی حالت میں رکھ سکتے ہیں۔
بالکل، یہ بہت ضروری ہے۔ اور ویسے بھی میں ناظرین کو کل بتا چکی تھی کہ ہم دہی کے بارے میں بات کریں گے، ایک بہت اہم چیز جو گھر ہر گھر میں ہوتی ہے، ایسی چیز نہیں جہاں ہم بولیں کہ نہیں کوئی افورڈ نہیں کر سکتا یا نہیں کھا سکتا، اور بہت سے بچوں کی بھی فیوریٹ چیز ہوتی ہے۔ تو ہم انشاءاللہ جو وہ موضوع ہمارا ادھورا رہ گیا تھا اس کو آگے بڑھائیں گے اور اس موضوع کی گہرائیوں تک جا کے دیکھتے ہیں کہ اور بھی کیا باتیں ہیں اور کیا خاصیت ہے دہی کے اندر۔
انشاءاللہ، میں دیکھ رہا ہوں کہ ڈاکٹر عثمان خالق صاحب اس وقت بیٹھے ہوئے ہیں، تو چلتے ہیں ایک بریک لیتے ہیں، آپ ایک پروگرام ملاحظہ فرمائیے تاکہ اتنا وقت ہو کے ڈاکٹر عثمان خالق آ کر یہاں پر ہم لوگ کو جوائن کر لیں۔
دیکھیے، اگر میں ایک بات اور آپ سے جو ہے ذکر کرنا چاہوں گا یہاں پہ، کہ اس دوران مغل جو تھے، مغل بادشاہ ہندوستان کے اندر جو ہے ایک عمارتی طور پہ جو ہے انہوں نے ایک نیا روپ دیا، ایک نیا آیام دیا، بٹ اس سے پہلے، مطلب اس دوران جو ہے ماربل کا جو ہے، سنگ مرمر جس کا جو ہے تاج محل کی جس سے تعمیر ہوئی ہے، وہ استعمال جو ہے بہت زیادہ ہونے لگا تھا۔ بٹ اس سے پہلے، مغلوں سے پہلے، 1526 سے پہلے بھی تھوڑا بہت کہیں نہ کہیں ماربل، سنگ مرمر کا استعمال ہونے لگا تھا، बेशक वो बात अलग है कि उसको ज़्यादा तराशा नहीं जाता था, उसको ऐसे ही लगा दिया जाता था, क्योंकि ये जो सफ़ेद पत्थर आप देख रहे हैं ये संगे मरमर है। जी हाँ, ये संगे मरमर है, इसका काम नहीं हुआ है, बट ये हमें यकीन दिलाता है कि उस दौरान भी, सल्तनत पीरियड में भी, देखिए दिल्ली की तारीख को हम जो है तीन जो है भागों में जो है डिवाइड करते हैं। सल्तनत पीरियड जो 1206 से लेके 1526 तक है, एक मुग़ल पीरियड जो 1526 से लेके जो है 1857 तक है, और तीसरा ब्रिटिश पीरियड, अंग्रेज़ी पीरियड जो 1857 से लेकर 1947 तक है। तो पहला जो पीरियड था सल्तनत पीरियड, उसमें जो है ये यकीन दिलाता है हमें कि इसमें जो है मार्बल का यूज़ कहीं ना कहीं इमारतों में जो है होने लगा था। अगर इसमें जैसा कि मैंने अभी अभी गौर किया कि इसमें जो है कुछ लिखा हुआ है, अब वो फारसी है या वो अरबिक है वो हमें थोड़ा सा देखना पड़ेगा। मैं आपको दिखाना चाहूँगा कि इसमें जो है कुछ चीज़ें लिखी हुई हैं यहाँ पे, थोड़ा सा इसमें पूरे में जो है ये लिखा हुआ है कुछ ना कुछ। एक चीज़ और कि यहाँ पे अकीदतमंद लोग हैं, हिंदू भी रहते हैं, मुस्लिम भी रहते हैं, ज़्यादातर हिंदू रहते हैं, लोगों का अकीदा होता है इस तरीके से। देखिए अभी मेरी नज़र पड़ी है यहाँ चिराग पर कि लोग आते होंगे, दो चिराग जलाते होंगे, तेल तो ख़त्म हो गया है पर बाती अभी भी मौजूद है। इसको खैर बहरहाल हम यहीं रख देते हैं और सफ़रे जो मौत की मस्जिद था उसको थोड़ा सा आगे बढ़ाते हैं। इससे पानी को देख कर यहाँ लगता है कि अभी अभी इसकी जो है सफाई हुई, यहाँ पे अभी जो भी जिसको धोया गया है बहुत अच्छी खुशबू आ रही है, क्योंकि एक मुद्दत के बाद जब मिट्टी के ऊपर जो है पानी पड़ता है तो बहुत, मुझे बहुत अच्छी खुशबू आती है। आगे बढ़ते हैं इसमें, ये सफ़ेद जो काम है या जो आप देख रहे हैं ये थोड़ा सा रिपेयरिंग वर्क है जो ASI आर्कोलॉजिकल सर्वे ऑफ इंडिया ने किया है। जैसा कि मैं आपको बताता हूँ कि किस तरीके से वो जो है इमारतें खड़ी किया करते थे, ये भी यहाँ से लेके ऊपर तक जो है एक ही पत्थर है, उसको काटा गया है पहाड़ से जो है काटा गया है, उसके बाद उसको लगाया गया है। मटेरियल वही सेम है, गुड़, मूंग की दाल, मसूर की दालों जो है पेस्ट बना के, चूना वगैरह उसका पेस्ट बना के उनको जो है तकनीक बहुत अच्छी थी उनके पास, टाइम और तकनीक के साथ जो है उन्होंने इसको चिपकाया है। और मुस्तकिल जो है आज 400-500 साल हो गए मुस्तकिल ये स्ट्रक्चर ऐसे ही खड़ा हुआ है, उम्मीद करते हैं कि ये स्ट्रक्चर आगे भी इसी तरीके से ऐसे ही खड़ा रहे। बहरहाल ये स्ट्रक्चर कभी ऐसा नहीं रहा होगा, नीचे की तरफ जो है इसमें ये थोड़ा ऊंचाई पे होगा, यहाँ से जो है सामने का नज़ारा देखने के लिए जो है इसको कभी बनाया गया होगा, पर आप अभी जो है हमें 21वीं सदी के नज़ारे यहाँ पे देखने को मिल रहे हैं। कभी यहाँ ऑटो और ये मोटर की जगह जो है कभी यहाँ पे घोड़ा और बैलगाड़ी वगैरह जाया करते होंगे, बट अभी जो है हम लोग 21वीं सदी के जो है मोटर वगैरह यहाँ पे कार वगैरह दिख रही है। लोग यहाँ पे कभी जो है यहाँ पे खड़े होकर बाहर का नज़ारा लेते होंगे। चलिए आले की तरफ देखें, अगर इधर पीछे की तरफ तो यहाँ पे जो है चिराग रखने की जगह बनी हुई है, बहुत खूबसूरत है। चिराग रखने के लिए रात में जो है रोशन करने के लिए जगह को जो है यहाँ पे चिराग रखे जाते हैं। कि अगर मैं बात करूं यहाँ पे कारीगरी की, जो कैलीग्राफी जो होती थी बहुत होगी यहाँ पे, बहुत ज़्यादा होगी। अभी थोड़े से नामों, वक्त ने जो है इसके नामों निशान मिटा दिए हैं। मैं थोड़ा सा आपको आगे बुला के जो है मैं दिखाना चाहूँगा एक चीज़ और कि यहाँ पे ऊपर की तरफ जो है इसमें कैलीग्राफी का, अरेबिक कैलीग्राफी का बहुत बेहतरीन काम हुआ है। आप ये लगाइए कि कितना मुश्किल होगा उस दौर में जब इस तरह के साधन हम लोगों के पास, क्रेन वगैरह नहीं थी, तो लोग किस तरीके से करते होंगे। ऊपर की तरफ अगर हम नज़र डालें तो इस ऊपर जो है बहुत अच्छा कैलीग्राफी का काम हुआ है माशाल्लाह, अरेबिक आयतें जो हैं ऊपर लिखी हुई हैं। اگر ہم باہر کی طرف نظر ڈالیں یہاں پہ تو آگے جو یہ کورٹ یارڈ ہے، جو آنگن ہے، اس میں کچھ قبریں یہاں پہ بنی ہوئی ہیں. جیسا کہ میں نے بتایا کہ دہلی شہروں کا شہر ہے، دہلی نے ایک سے ایک جنگ دیکھی ہیں، دہلی نے اپنا برا وقت دیکھا، دہلی نے بہت اچھا وقت دیکھا. بہت ساری جنگیں ہوئیں، لوگوں کو جو ہے ایک ساتھ کھڑا کر کے کاٹا گیا. بہت سارے عالم صوفی دہلی آئے. دہلی کو جو ہے بائیس خواجہ کی چوکھٹ بھی کہا جاتا ہے، کیونکہ صوفی جو ہیں بہت زیادہ آئے بغداد، ایران سے جو ہیں. تو یہاں پہ جو ہے قبریں بھی ہیں. اب یہ کن کی ہیں، ایسا کوئی انسکرپشن اس پہ لکھا نہیں ہوا ہے کہ یہ ہو سکتا ہے کہ جو امام ہو یا یہاں پہ جو ہے مدرسے میں یا پھر کوئی صوفی فقیر کوئی ولی یہاں پہ رہتے ہوں، تو ہو سکتا ہے کہ یہ ان کی قبریں ہوں. بٹ اس پہ ایسا کچھ لکھا ہوا نہیں ہے، تو کہنا تھوڑا سا یہاں پہ مشکل ہو جاتا ہے کہ کن کی ہو سکتی ہیں. دیکھیے اس پہ جو پڑے ہوئے پھول، اس پہ پڑے ہوئے پھول اور اس پہ جو ہے موم بتی کا جو موم ہے، وہ تھوڑا سا گواہی یہاں پہ دیتا ہے کہ لوگوں کا عقیدہ ہے اس میں کہ یہاں کوئی فقیر بابا رہے ہوں گے، لوگ آتے ہوں گے یہاں پہ، ان سے اپنی منتیں جو ہیں مانگتے ہوں گے. بہت شان جگہ ہے، بہت اچھی جگہ ہے. کبھی ہندوستان آنا ہو اس مسجد میں ضرور شرکت کیجیے. میں ایک مسافر ہوں، کہیں کسی اور مقام پہ ملوں گا، آج دہلی میں کہیں اور ملوں گا. فی الحال کے لیے مجھے اجازت دیجیے، میں آپ سے خان پھر ملوں گا کہیں اور. تب تک کے لیے خدا حافظ.
پھر سے آپ سب کو خوش آمدید کہتا ہوں پروگرام صبح زندگی میں. ناظرین، اس وقت ڈاکٹر عثمان خالق ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں اور گفتگو کا سلسلہ ان سے شروع کریں گے تھوڑی دیر میں. میں آپ کی خدمت میں سلام عرض کرتا ہوں اور خوش آمدید بھی کہتا ہوں آپ کو پروگرام میں.
وعلیکم السلام.
میں بھی ڈاکٹر صاحب کی خدمت سلام عرض کرتی ہوں. سب سے پہلے بہت بہت خوش آمدید کا تشریف لائے. ڈاکٹر صاحب، جمعرات کا دن، کھانے پینے کا دن اور مزیدار باتوں کا دن. پچھلے ہفتے ہمارا موضوع رہا تھا دہی اور ابھی بھی ہم اسی پہ بات کر رہے ہیں. تو ہم نے دیکھا فرق کیا ہے، یہ سب چیزیں تو ہم نے پچھلے ہفتے بات کی. آج ذرا فوائد کی طرف آتے ہیں. تو دہی کی فوائد کیا ہیں؟
فوائد کی طرف آتے ہیں اور مجھے بات میں، چونکہ چیزیں پچھلی دفعہ آپ کو معلوم ہے بہت زیادہ تھیں
جی،
تو میں کوشش کروں گا
کہ
بالکل
جی،
تو میں کوشش کروں گا کہ ان چیزوں کو ساتھ ساتھ جو ہے میں دہراتا رہوں. اس کو میں تین حصوں میں آپ کہہ لیجئے کہ ڈیوائڈ کروں گا. ایک بچوں کے لیے دہی کے کس طریقے سے جو ہے وہ استعمال کرنا چاہیے. عام افراد، مرد اور عورتیں دونوں شامل ہیں، عورتوں کے لیے اسپیشل پورشن بھی ہے، اور اس کے علاوہ بوڑھے افراد. بچوں سے شروع کرتے ہیں. جہاں تک بچوں کی بات آتی ہے، آپ کو معلوم ہے بچوں کا جو ان کی جو عمر کا ایک حصہ گزر رہا ہوتا ہے، اس میں ان کی تقریباً ہر چیز پھیل رہی ہوتی ہے،
نشو نما ہو رہی ہوتی ہے ایک طرح سے. بالکل.
اور ہمارے ہاں آج کل جو سب سے زیادہ غلطی ہوتی ہے وہ یہ ہے، خاص طور پہ ماں باپ کی کم علمی کی وجہ سے، ان کی لاپرواہی کی وجہ سے، اور انہوں نے جس قسم کا لائف سٹائل اڈاپٹ کر لیا، اس میں یہ ہوتا ہے کہ وہ بچوں کو پیسے دے دیے، بچے علم غلم کھاتے پھرتے ہیں،
جنک فوڈ ہو گیا.
بالکل
بالکل.
مائیں خود جو ہے وہ لے کر جاتی ہیں.
بالکل.
اس کے علاوہ ہمارا دور ہوتا تھا تو ہمیں اچھے طریقے سے یاد ہے کہ صبح سویرے جو ہے وہ لنچ بن کر ملتا تھا،
لنچ باکس بنا کے ممی دیتی تھی.
بالکل.
ٹیفن بنتا تھا.
اور ہماری کلاس میں بھی جو ہے وہ کچھ ہوتے تھے جو کہ پیسے لے کر آتے تھے اور وہ باہر سے کھاتے تھے.
ٹھیک.
تو ہم اپنے ماں باپ کو بھی برا بھلا کہا کرتے تھے کہ بھئی پیسے نہیں دیتے، یہ کیا اٹھا کر دے دیتے ہیں.
صحیح.
لیکن آج اس چیز کی جو ہے وہ، مطلب کہ جب علم آیا تو اس چیز کی اہمیت کا اندازہ ہوتا ہے
کہ بھئی کتنی بیچاری مائیں پریشانی سے ہمارے لیے
بناتی تھیں. جی بالکل. وہ اس میں ان کا پیار اور خلوص بھی شامل ہوتا ہے، اور وہ ایک بہترین فیصلہ ہوتا ہے کہ وہ اپنا وقت بھی جو ہے وہ کرتی ہیں، اس بنا کر دیتی ہیں اسپیشل،
اس سے ہٹ کے ہیلدی کھانا ہے.
بالکل.
گھر کا بناوا کھانا.
اب جو باہر کی چیزیں، خیر اس وقت بھی جو پیسے لے کر آتے تھے باہر کی چیزیں بھی کھاتے تھے، وہ بھی چٹپٹی چیزیں کھاتے تھے، لیکن آج کا دور ایسا ہے کہ شوگرز، صرف شوگرز. آپ بچوں کو یہاں تک کہ ماں باپ اگر ان کو پیسے نہ بھی دیں تو وہ خرید کر وہی چیزیں دیتے ہیں، کوکیز ہو گئیں، بسکٹس ہو گئے، اس قسم کی جو ہے وہ جوسز ہو گئے، چپس ہو گئے، اس قسم کی جو ہے وہ چیزیں لے کر دیتے ہیں. مطلب کہ جو کہنے کا جو مین بنیادی مقصد ہے وہ یہ ہے کہ اس میں پروٹینز نام کی کوئی چیز نہیں ہے. آپ آج کل یہ غور کریں گے کہ آج سے 30 سال پہلے کے جو ہے وہ افراد دیکھے جائیں اور آج کے بچوں کو دیکھا جائے، तो वो मोटे ज़्यादा होते हैं लेकिन उनमें गोश्त नाम की, मसल्स नाम की जो है वो चीज़ नहीं होती,
ऐसी फूले हुए होते हैं
बिल्कुल
ठीक।
लेकिन हमारे यहाँ जो 20-30 साल पहले के जो है वो आप अफराद देखें, उनमें ये था कि उनमें चर्बी नाम की चीज़ नहीं होती थी लेकिन उनकी हड्डियाँ और जो मसल्स वगैरह थे वो सही तौर पर
थे बिल्कुल।
अब उसकी बुनियादी वजह ही यही है कि बच्चों की खुराक से जो है वो उसमें प्रोटीन्स ना होने के बराबर है। बच्चे वैसे भी थोड़ा गोश्त से भागते हैं लेकिन कुछ ऐसी चीज़ें होती हैं जिससे हम उनको कुछ ना कुछ प्रोटीन्स दे सकते हैं। बच्चे दूध से भी भागते हैं लेकिन यह है कि वो चीज़ें भी हम आहिस्ता आहिस्ता अपनी कन्वीनियंस के मद्देनज़र जो है वो उनको ख़त्म करते जा रहे हैं। दही एक ऐसी गज़ा है जो कि बच्चे पसंद भी करते हैं, उसमें अगर आप उनको थोड़ी सी चीनी डाल कर दे दें तो वो 2-3 दफ़ा दिन में खा जाएंगे। दही के फ़वाद ये हैं कि एक तो इसमें प्रोटीन्स आपको जो है वो बहुत बेहतरीन मिल जाते हैं। अगर बच्चे जो है वो दूध से भागते भी हैं तो दही से आपको अच्छी खासी तादाद जो है वो प्रोटीन्स की मिल जाती है। इसके अलावा जो है उसके अंदर फैट्स होते हैं जिस तरह मैंने पिछले बताया, और वो फैट्स तमाम के तमाम मुफीद हैं। उसमें से कुछ फैट्स ऐसे होते हैं जो कि आपकी बॉडी उसको हज़म नहीं कर पाती, उसके लिए मैंने ये बताया था कि उसमें भी बैक्टीरियाज मौजूद होते हैं और हमारे जिस्म में भी बैक्टीरियाज मौजूद हैं जो कि उनको डाइजेस्ट भी करते हैं, उनसे अपनी खुराक भी हासिल करते हैं और बाकी सारी की सारी जो है वो आपकी बॉडी को दे देते हैं। जब ग्रोथ हो रही होती है बच्चे की तो उसमें सेल्स जितने हैं, सेल्स के अंदर के कंपोनेंट्स और ख़ास तौर पे सेल की जो आउटर बाउंड्रीज हैं वो उन सब की फॉर्मेशन के लिए जो है वो कोलेस्ट्रॉल और फैटी एसिड्स की एक मुनासिब मकदार होना इंतहाई ज़रूरी है। लिहाजा दही एक माओं के लिए मुनासिब जो है वो हल है कि अगर वो 2-3 दफ़ा एक दो प्याला जो है वो दिन में दही का दें तो वो उनके लिए, उनकी नशोनुमा के लिए जो है वो एक बेहतरीन गज़ा साबित हो सकता है।
डॉक्टर साहब यहाँ तक तो बहुत शुक्रिया, हमें चलना है हसन भाई के पास। जी हसन भाई
जी बहुत बहुत शुक्रिया रुबा बहन, और हम एक बहुत ही अहम चीज़ इंशाल्लाह हम उनको बताएंगे नाजरीन को जो ब्लड डोनेशन के हवाले से और खून जो आप दूसरों को देते हैं उसमें हम लोगों का क्या फ़ायदा है, खुद यानी खून देने वाले का क्या फ़ायदा है और कितना फ़ायदा पहुँच सकता है हमारे माशरे को, तो इसके बारे में हम यकीनन बात करेंगे लेकिन पहले चलते हैं एक ब्रेक लेते हैं। जी फिर से आप सबको खुश आमदीद कहता हूँ प्रोग्राम सुबह ज़िंदगी में, 6:55 हो रहे हैं और हम लोगों की गुफ्तगु चल रही है डॉक्टर उस्मान खालिद से। वक्त ज़ाया किए बगैर चलते हैं उनके पास।
जी बहुत शुक्रिया हसन जी। डॉक्टर साहब हम बच्चों के बारे में बात कर रहे थे दही के फ़वाद जी।
जी इसके अलावा उनका जो निज़ाम इंतज़ाम है, एक तो यह है कि वो बिल्कुल तमाम की तमाम चीज़ें फ्रेश होती हैं तो वो पहले ही बेहतरीन होता है, और अगर हमारी दूसरी गज़ाओं से कुछ, आजकल तो गज़ाएँ जो है वो टॉक्सिन से भरी पड़ी हैं, वो उन उस गज़ाई इन्हज़ाम के प्रोसेस में और इवन कि हमारे डाइजेस्टिव सिस्टम में जो है बहुत सारी प्रॉब्लम्स क्रिएट करती हैं। दही एक प्रोटेक्टिव लेयरिंग, एक हिफाजती सतह बनाता है पूरी उसमें, और वो जो है ना सिर्फ प्रोटेक्ट करती है, उसकी हिफाजत करती है, बल्कि जो गज़ाइत वाली चीज़ें हैं उनको एब्जॉर्ब करने में जो है वो
मदद करती है।
बिल्कुल आम अफराद के लिए बात करते हैं, आम अफराद की उसमें भी यही है कि आम अफराद अगर आप देखें तो आम अफराद की ज़िंदगी में भी जहाँ तक मैंने देखा है उनकी गज़ा से प्रोटीन्स जो है वो या निकल चुके हैं या प्रोटीन्स और फैट्स बहुत ज़्यादा होते हैं, लेकिन अक्सरियत हमारे खानों में आजकल जो चीज़ बढ़ चुकी है वो है नशास्ता, हद से ज़्यादा नशास्ता हम बढ़ा चुके हैं। और हमारे यहाँ इस चीज़ को समझना चाहिए कि हम लोग बस फैट्स को जो है वो मोटापे का कसूरवार ठहराते हैं लेकिन असल में एक्सेसिव कार्बोहाइड्रेट्स मोटापे का
कसूरवार, और जो कहते हैं सॉफ्ट ड्रिंक्स वगैरह में भरपूर बड़ी बड़ी होती है
बिल्कुल, तो उन चीज़ों के बजाय और प्रोटीन्स और ख़ास तौर पर जो लोग गोश्त वगैरह रोज़ के हिसाब से जो है वो नहीं इस्तेमाल कर सकते। इसके अलावा मैंने आपको बताया था बाज़ अफराद होते हैं उनके अंदर एक एंजाइम्स जो है वो प्रेजेंट नहीं होते जो कि दूध को हज़म कर सकें, लैक्टोज इंटॉलरेंट उनको कहते हैं। उन तमाम अफराद के लिए, आम अफराद के लिए जो गोश्त रोज़ के हिसाब से नहीं बर्दाश्त या अफोर्ड नहीं कर सकते उनके लिए जो है वो दही एक बेहतरीन अल्टरनेटिव है और इंतहाई सस्ता। उम्र रसीदा अफराद की तरफ आते हैं, उनके लिए जो सबसे बेहतरीन इस मामले में चीज़ है वो ये है कि वक्त गुजरने के साथ साथ उनका निज़ाम इंतज़ाम जो है वो डिस्टर्ब होना शुरू हो जाता है,
ज़ईफ़ हो जाता है, खुद ज़ईफ़ होते हैं बिल्कुल,
वो भी जिस तरह वो खुद स्लो होना शुरू होते हैं उसी तरह उनका निज़ाम भी जो है वो स्लो होना शुरू होता है। दही और उसका एक रेगुलर यूज़, اس چیز کو جو ہے واپس جوانی کی طرف لے کر آتا ہے.
جی ڈاکٹر صاحب بہت شکریہ، انشاءاللہ آگے موضوع کو چلائیں گے. ہمیں چلنا ہے حسن بھائی کے پاس اور وقت ہوا ان کی نئی نئی تازی خبریں سننے کا.
بہت بہت شکریہ ربابہ مین. اور جو واقعات جو مختلف ہوتے رہتے ہیں ہم لوگوں کی زندگی میں، ہو سکتا ہے ہم بہت اس سے متاثر ہو جائیں، ہو سکتا ہے متاثر ہم اس سے نہ ہوں. اور ایک چیز جو میں ضرور اس حوالے سے بتانا چاہوں گا، وہ ایک واقعہ ہے جو تہران ایران کے ایک شہر قم میں ہوا تھا. قم بہرحال مشہور شہر ہے، اور اس حوالے سے میں آپ کو ضرور بتانا چاہوں گا کہ جو وہاں پہ ماحول ہے، ایک مذہبی ماحول آپ کو پورے طور سے ملے گا اور ایک روحانی ماحول. اس طرح کے ایسے لوگ بھی، بہت سارے علماء بھی وہاں پہ گزرے ہیں جن کے بہت بڑے کارنامے رہے ہیں. لیکن بعض لوگوں کا ہو سکتا ہے کوئی خاص نام نہ ہو، لیکن بہت ہی عابد اور زاہد مشہور ہوں. ایک بہت ہی وہاں مزیدار اور دلچسپ واقعہ پیش آیا ہے قم میں، اور وہ ہے شیخ علی مسیبی کے نام کے ایک عالم دین کے بارے میں ایک واقعہ ان کے ساتھ پیش آیا کہ ان کا یہ تھا کہ امام حسین علیہ السلام کی مجالس یہ پڑھا کرتے تھے، اور اسی کے آمدنی سے ان کا جو دوسرے مجالس ہوتی تھیں وہ، یعنی کہہ سکتے ہیں، اس کا انعقاد کرتے تھے، اور اس سلسلے میں بہت خلوص سے وہ کام لیتے تھے. ان کا اصل ہدف یہ تھا کہ لوگوں کو امام حسین علیہ السلام کی شخصیت سے آگاہ کروائیں، ان کو متعارف کروائیں، تاکہ وہ لوگ صحیح طور سے اسلام اور خدا کا یعنی راستہ جو ہے اس کو پہچان سکیں. ان کی ہمیشہ یہی کوشش تھی. ایک بار ان کے ساتھ واقعہ یہ پیش آیا کہ وہ جا رہے تھے باہر، اور اچانک کسی نے آ کے ان سے کہا کہ آپ تھوڑی مدد ہماری کر سکتے ہیں. انہوں نے جب پیسے نکالے تو وہ پورے جو پیسے جو انہوں نے کسی اور امام باڑے کے لیے یا کسی اور مسجد کے لیے الگ رکھے تھے، ان سے کوئی چھین کے لے گیا، کافی پیسے تھے. جب ان سے کہا گیا، افسوس، انہوں نے کہا کہ بس خدا کی مصلحت تھی، یقیناً کچھ نہ کچھ اس میں مصلحت رہی ہوگی. ایک ہفتے کے بعد ان کے گھر پہ ایک خط ملا، اور یہ وہی والا خط ہے جو اسکین کیا گیا ہے بہرحال. اور اس کے اوپر چور صاحب نے ایک چیز لکھی تھی، کہا تھا کہ ہم شرمندہ ہو گئے ہیں اور ہم پشیمان ہیں، اور ہم نے تمام پیسے واپس کر دیے ہیں، آپ ہم سے راضی ہو جائیں. یہ پیسے امام حسین علیہ السلام کے تھے، اور مجھے بہت ہی یعنی اندر ایک پشیمانی سی اور محسوس ہو رہی ہے اور پچھتاوا ہو رہا ہے. اب کیا واقعہ پیش آیا تھا اس کے ساتھ، لیکن یہ بہت ہی یعنی بہت ہی عجیب سی چیز ہے کہ اس نے خود لا کے تمام وہ پیسے، آخری یعنی کہہ سکتے ہیں کہ پینی تک جو جسے کہا جاتا ہے، وہ لا کے واپس کر دیے اور خود سے واپس کیے، نہ پولیس کا کیس ہوا نہ کچھ. تو یہ دکھاتا ہے کہ ہم لوگ اگر عقیدت سے کام کریں کس حد تک مؤثر ثابت ہو سکتا ہے. نتیجہ آپ پہ چھوڑتے ہیں، چلتے ہیں ایک بریک لیتے ہیں. جی ناظرین، پھر سے آپ سب کو خوش آمدید کہتا ہوں اسٹوڈیو تہران میں. آپ ملاحظہ فرما رہے ہیں پروگرام صبح زندگی، اور ابھی آپ کو معلوم ہے کہ اس حصے میں ہم لوگ زیادہ تر بات کرتے ہیں صحت کے بارے میں اور جو کھانے استعمال کرنے چاہیے. یقیناً بہت سارے کھانے ایسے ہوتے ہیں جو ہم لوگوں کی صحت کے لیے بہت زیادہ مفید ہیں، اس پروگرام میں بھی بتا چکے ہیں اور گفتگو کے حصے میں بھی آپ لوگوں نے دیکھا ہے. لیکن ایسے کام بھی ہوتے ہیں جو آپ کی صحت کے لیے مفید ہوتے ہیں. لوگ خوف کھاتے ہیں، اس کی طرف نہیں جاتے، یا سمجھتے ہیں کہ پتہ نہیں کیا چیز ہو جائے گی اور کیا صورتحال پیش آ جائے گی، کمزوری ہو جائے گی. ان میں سے ایک کام جو ہے وہ ہے بلڈ ڈونیشن، خون کو دوسروں کو دینا، جو اس کا یعنی ایک اسٹینڈرڈ طریقہ ہوتا ہے اس کے ذریعے. ایران میں بھی بہت وسیع پیمانے پر یہ کام کیا جاتا ہے. ہر سال تقریباً یعنی ہر روز تقریباً دیکھا گیا ہے کہ 4 سے 5 ہزار لوگ ایران بھر میں خون دیتے ہیں. لیکن یہی اہم چیز محرم میں دوسرا رنگ لے لیتی ہے، اور لوگ یعنی بہت بڑی تعداد میں آ کر لائنیں لگا کر خون دینا چاہتے ہیں. وہ بہرحال اپنے یعنی ابھی حال میں ایک تحقیق ہوئی ہے، ویسے تحقیق کا جو یعنی مین جو منابع تھے وہ سن 2011 تک کے تھے، لیکن اس میں جو چیز دیکھی گئی اور جو خاص چیز یعنی سامنے آئی، امریکن ایک انسٹیٹیوٹ کی طرف سے تحقیق ہوئی تھی اور اس میں مختلف طلباء نے بھی شرکت کی تھی، اور صحیح طور پر وہ دیکھا گیا تھا کہ 28 صوبوں میں ایران کے جو بلڈ ڈونیشن کا سلسلہ تھا وہ یہاں پر یعنی اس طرح سے تھا کہ لوگ مذہبی ایام میں زیادہ آ کے بلڈ ڈونیٹ کرتے تھے اور اپنے خون کے ذریعے دوسروں کو فائدہ پہنچانے کی کوشش کرتے تھے. یعنی عام حالات میں مثال کے طور پر اگر 5 ہزار، یعنی دقیق طور پر میں یہ بتاؤں کہ 5 ہزار یونٹس اگر ایک دن میں موصول ہوتے تھے خون کے مرکز کو ایران میں، تو مذہبی ایام میں خصوصاً محرم میں اور خصوصاً عاشور اور 9 محرم کے دن یہ تعداد 30,000 تک پہنچ جاتی تھی. آپ خود ہی اندازہ لگا لیجئے کہ ان تقریباً 6 گنا زیادہ اس کی تعداد بڑھ جاتی ہے. اور ایک معتبر تحقیق ہے جو مختلف انسٹیٹیوٹس نے یہاں پر کی ہے, اور یہ ہر سال محرم میں بہت زیادہ ان کی تعداد بھی بڑھ جاتی ہے. اور اس حوالے سے میں ایک چیز اور بتانا چاہتا تھا ضرور, کہ یہ تعداد اگر محرم میں بڑھتی ہے تو اس سال کہا گیا ہے کہ جو بلڈ ڈونیشن کے مرکز ہے سازمان انتقال خون اسے کہتے ہیں, یہ بلڈ ڈونیشن سینٹر جو ہے, اس کے سربراہ نے کہا ہے کہ محرم میں جو ہے آپ کوشش کریں کہ عاشور اور 9 محرم کے دن کم سے کم آئیں, باقی دنوں میں بھی آئیں, یعنی یہ جذبہ دوسرے دنوں کے لیے بھی رکھیں. تو یہ چیز دکھاتی ہے کہ کس حد تک لوگ یہاں پہ شوقین ہیں, اور اگر اس کو ایک نظم دیا جائے تو ایک ایسے کام کو بھی دوسروں کے فائدے کے لیے یعنی ہم لوگ کر سکتے ہیں, اور یقیناً محرم کے عزاداری محرم میں عزاداری کا ثواب دگنا ہو جائے گا ہم لوگ کا. چلتے ہیں ڈاکٹر صاحب کے پاس.
حسن بھائی, ناظرین کو میں بتاتا چلوں کہ ہمارے کو کہا جا رہا ہے, ہمیں کہا جا رہا ہے کہ دہلی اسٹوڈیو بھی ہمارا تیار ہے. جی, عطیہ نشاط صاحبہ کچھ ہی لمحات میں ہمارے ساتھ جوائن کریں گی ہمیں. ڈاکٹر صاحب, خلاصہ کرنا ہے آج کے موضوع کا, اور 2 منٹ سے بھی کہا جا رہا ہے, زیادہ وقت نہیں ہے ہمارے پاس.
جہاں تک بوڑھے افراد کا تعلق ہے, بوڑھے افراد میں جیسا کہ میں نے آپ کو بتایا, اوسٹیوپوروسس ایک بہت بڑا مسئلہ ہے. دہی کا ایک کنٹینیوس استعمال جو ہے وہ اوسٹیوپوروسس کے لیے فائدہ مند ہے. اس کے علاوہ عورتوں میں خاص طور پر ہپ فریکچرز ہوتے ہیں, خاص طور پر 40 سے زیادہ سال کی عمر میں. ایک نارمل انٹیک لینے والی جو خواتین ہیں ان میں اس کے جو ہے وہ چانسز یا رسک جو ہے وہ نہ ہونے کے برابر ہو جاتا ہے. اس کے علاوہ ڈائبٹیز ٹائپ 2 میں اس کی جو ہے وہ بہت ریسرچ ہو رہی ہے, اور اس میں اس کے کافی فوائد پائے گئے ہیں. اس کے علاوہ بعض کینسرز, مثال کے طور پر بلیڈر کینسر, اور یہاں تک کہ آپ کے جو خون میں ایل ڈی ایلز ہیں, مطلب کہ جو نقصان دہ فیٹس ہیں, یہ اس کی تعداد بھی جو ہے وہ کم کرتا ہے. جہاں تک رہی اسکن کی تعلق, آپ جو دہی دودھ اور دہی کا استعمال کرنے والے جو لوگ ہیں ان کی, ویسے آپ دیکھیں گے کہ بوڑھے جو عمر آپ کی بڑھتی جاتی ہے, جلد آپ کی جو ہے وہ لٹکنی شروع ہو جاتی ہے, جھریاں پڑنی شروع ہو جاتی ہیں. وہ افراد جو دودھ اور دہی کا کنٹینیوس مسلسل استعمال رکھتے ہیں اور ایک مناسب مقدار میں, ان کے چہرے پر, ان کے جسم پر ایک اشاشیت بشاشیت جو ہے وہ موجود رہتی ہے. جی بالکل, اور ان کی اسکن جو ہے وہ ویسے ہی ٹائٹ رہتی ہے جس طرح نوجوانوں میں جو ہے وہ رہتی ہے, اور آپ اکثر انہی لوگوں کی عمر کے متعلق بھی جو ہے وہ دھوکہ کھاتے ہیں.
جی ڈاکٹر صاحب, بہت بہت شکریہ. ہو سکے تو ہم انشاءاللہ اگلے ہفتے, اگر یہ موضوع مکمل نہ ہوا تو پھر اس پہ روشنی ضرور ڈالیں گے. بہت بہت شکریہ ڈاکٹر صاحب, آپ تشریف لائے, بہت مفید گفتگو رہی. جی حسن بھائی,
آپ کا شکریہ ادا کرتا ہوں ڈاکٹر صاحب, اور وقت بہرحال کم تھا, اس سلسلے میں آپ سے معذرت خواہوں, لیکن پروگرام کا ہی وقت کم ہے. تو
ایک دو چیزیں عرض کرنا چاہوں گا. آپ نے خون کے متعلق بات کی, اس کے تھوڑے فوائد, مطلب کہ ہیلتھ بینیفٹس یہ ہیں کہ لیور جو ہے ہمارا جگر, آئی گیس اردو میں جگر
کہتے ہیں, جگری کہتے ہیں جی,
وقت گزرنے کے ساتھ ساتھ اس میں ٹاکسنز جو ہے وہ پیدا ہونا شروع ہو جاتے ہیں, اور اس کا جو میکینزم جو ہے وہ سلو ہونا شروع ہو جاتا ہے.
اچھا,
خون نکالنے سے آپ یہ سمجھیں کہ آپ کا لیور فل نہیں تو ہاف ریسٹارٹ ہو جاتا ہے, اور اس میں ایک فریشنس آتی ہے. اس کے علاوہ جو آپ کی ہڈیوں کے بہت سارے پرابلمز ہیں, اور ہڈیوں میں جو آپ کے اسٹیم سیلز ہیں جو کہ سیلز بناتے ہیں بلڈ سیلز,
بدن کے جو سیلز ڈیولپ ہوتے ہیں,
ان کے اندر اگر کوئی پرابلم ہو تو یہ اس چیز کو آٹومیٹکلی جو ہے وہ فکس کرنے کی صلاحیت.
اچھا, بہت بہت شکریہ ڈاکٹر صاحب, بہت ہی اہم نکات ڈاکٹر صاحب نے بلڈ ڈونیشن کے حوالے سے بھی بتا دی ہم لوگوں کو. ان شاء اللہ ہم لوگ بھی کوشش کریں گے اس سال اور اس محرم میں یقیناً یہ کام شروع کر دیں اگر اب تک نہیں کیا ہے. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. ناظرین, پھر سے آپ سب کو خوش آمدید کہتا ہوں پروگرام صبح زندگی میں. بس تقریباً 15-20 منٹ اور آپ کی خدمت میں ہیں ہم لوگ آج, اور کل کے حوالے سے میں بتاتا چلوں کہ کل ہم لوگوں کا پروگرام پھر سے دہرایا جائے گا, اور پھر 8, 9, اور 10 محرم کو یعنی منگل, بدھ اور جمعرات کو ہم لوگوں کا پروگرام نشر نہیں ہوگا پروگرام صبح زندگی, بلکہ خصوصی پروگرام محرم کے حوالے سے اور ایام عزا کے حوالے سے آپ کی خدمت میں پیش کیے جائیں گے.
جی,
تو ہم لوگوں کا رابطہ ہو گیا ہے.
جی, میں آپ کی خدمت میں سلام عرض کرتی ہوں ڈاکٹر صاحبہ. السلام علیکم.
وعلیکم السلام.
ڈاکٹر صاحبہ, آج کا ہمارا موضوع ہے گوشت کے فوائد.
وعلیکم السلام.
ڈاکٹر صاحب اب جو پوچھنا چاہوں گا میں وہ اس حوالے سے ہے کہ جو گوشت کے جو مختلف فوائد ہوتے ہیں اور آج کل استعمال بھی اس کا بڑھ جاتا ہے, مختلف مجالس ہوتی ہیں, مختلف بہرحال امام حسین علیہ السلام کے سلسلے کی جو مجالس ہوتی ہیں اس میں بہت زیادہ تعداد میں کھایا جاتا ہے اور الگ سے کوئی خاص موومنٹ نہیں ہوتا, تو اس کے بارے میں آپ بتا سکتی ہیں کہ کتنا استعمال کرنا چاہیے؟
دیکھیے جہاں تک گوشت کے استعمال کا سوال ہے, کسی بھی آپ جرنل یا کسی بھی کلینیکل نیوٹریشن کی کتاب میں دیکھیں گے تو زیادہ سے زیادہ 90 گرام ایک دن میں استعمال نہیں کرنا چاہیے, اور اگر ہم 90 گرام اصل میں تول کے دیکھیں تو وہ بمشکل تمام دو ہی پیسز ہوتی ہیں, اور ہم سبھی جانتے ہیں کہ جب ہم کھانے بیٹھتے ہیں تو ایک وقت میں آرام سے 3 سے 4 پیسز بھی کھا لیتے ہیں. تو گوشت سب سے پہلے تو میں یہ بتانا چاہوں گی کہ جسم کے لیے نہایت مفید ہے. اگر ایسا نہیں ہوتا تو ہمارے نبی حضور صلی اللہ علیہ وسلم کو گوشت بہت پسند تھا, تو اس لحاظ سے یہ چیزیں باتیں نہیں ہوتی. تو دیکھا جائے تو یہ کہ بہت فائدے کی چیز ہے, کیونکہ صرف جو گوشت ہوتا ہے, جو اینیمل پروٹین ہوتا ہے, اس میں ہی سارے طریقے کے امائنو ایسڈس موجود ہوتے ہیں. آپ کتنے بھی مرضی پلانٹ کی چیزیں کھا لیں, پلانٹ سورسز سے فوڈ لے لیں, لیکن وہ امائنو ایسڈ آپ کے پورے جسم میں نہیں پہنچیں گے جب تک آپ گوشت کا استعمال نہیں کرتے. امائنو ایسڈ کے علاوہ گوشت میں ایک طریقے کا وائٹمن ہوتا ہے جسے کہتے ہیں وائٹمن B12, جو کہ ہمارے جسم کے میں ہیموگلوبن یعنی جس سے ہمارا آکسیجن پورے باڈی میں نشر ہوتا ہے اس کے لیے انتہائی ضروری ہے. اگر ہم B12 نہیں لیتے ہیں تو ہمیں اس ایک قسم کا انیمیا ہو جاتا ہے جسے پوئنیشیس انیمیا کہتے ہیں, جو کتنے بھی آپ آئرن ٹیبلٹس کھا لیں, فولک ایسڈ کا استعمال کر لیں, وہ ختم نہیں ہوگا جب تک آپ B12 آپ کے جسم میں پورا نہیں ہوتا. تو B12 صرف اور صرف گوشت سے ہی ہمیں ملتا ہے. اس کے علاوہ آئرن, گوشت جو ہے وہ آئرن سے بھرپور ہوتا ہے, اور جتنی بھی پلانٹ بیسڈ ڈائٹ ہوتی ہے اس میں کمپیریٹیولی آئرن بہت بہت زیادہ کم ہوتا ہے. اس کے علاوہ گوشت کا جو خاص استعمال ہے وہ یہ کہ اس میں فاسفورس بہت اچھی مقدار میں پایا جاتا ہے, اور نہ صرف اچھی مقدار میں بلکہ فاسفورس اس فارم میں ہوتا ہے جو جسم میں آسانی سے استعمال ہو سکے. جو پلانٹ بیسڈ ڈائٹ ہوتی ہے, جو ہم پیڑ پودے سے جو کھانا حاصل کرتے ہیں, اس میں جو فاسفورس ہوتا ہے وہ فائٹک ایسڈ کے فارم میں ہوتا ہے, جو اتنی آسانی سے جسم میں ہضم نہیں ہو پاتا اور ہمیں اس کا فائدہ نہیں مل پاتا. اور فاسفورس ہمارے جسم کے لیے اس قدر فائدے مند اور ضروری ہے کہ ہمارے جسم کا جتنا بھی وزن ہے اس کا 1% فاسفورس سے آتا ہے. تو آپ یہ سمجھیے کہ جسم کی جتنی سیلز اور جتنی بھی چیزیں ہیں اس میں فاسفورس موجود ہیں, اور گوشت سے ہمیں سب سے بہترین اور سب سے زیادہ فاسفورس ملتا ہے. لیکن پھر جیسے ابھی آپ نے فرمایا کہ ہم زیادہ ایکٹیویٹی نہیں کرتے, زیادہ ادھر ادھر آتے جاتے نہیں ہیں, اور ان دوران گوشت کا استعمال زیادہ کر دیتے ہیں, تو بس وہی بات ہے کہ گوشت کے کھانے میں سب سے خاص اور اہم بات یہ ہے کہ اس میں توازن بہت زیادہ ضروری ہے. جہاں آپ کم استعمال کریں گے تو اس سے دوسری خرابیاں پریشانیاں پیدا ہوں گی, وہیں زیادہ استعمال کرنے سے بھی یہ نقصان دہ ہی ثابت ہوگا.
ڈاکٹر صاحبہ یہاں تک تو گوشت کے فوائد کے بارے میں ہم نے بات کی, ابھی گوشت کی اقسام کے بارے میں بات کرتے ہیں. لال گوشت یا ریڈ میٹ جسے کہا جاتا ہے, بڑے کا گوشت اور مرغی یا مچھلی, ان تینوں میں سے آپ کس کو بولیں گی کون سا بہتر ہے یا کون سا ہمیں زیادہ استعمال کرنا چاہیے؟
دیکھیے جہاں تک گوشت کے اقسام کے سوال ہے, آج کل ایک لفظ بہت استعمال ہوتا ہے لین میٹ. یہ وہ گوشت ہے جس میں فیٹ یا تو نکلا ہوتا ہے یا بہت کم ہوتا ہے. ابھی آپ نے فرمایا لال گوشت, لال گوشت یعنی بڑے کا گوشت یعنی بیف یا مٹن. اصل میں اسے لال رنگ اس لیے ملتا ہے کیونکہ اس میں کولیسٹرول اور امینو ایسڈ کی مقدار بہت زیادہ ہوتی ہے, جو کہ اگر ہم تھوڑا بہت کھائیں, جیسے 15 دن میں ایک بار اگر ہم لال گوشت کھا رہے ہیں تو یہ کوئی نقصان نہیں کرے گا, آپ کو فائدہ کرے گا. اگر آپ کو کوئی اس قسم کی بیماری نہیں ہے, جیسے آپ دل کے مریض نہیں ہیں یا آپ کو گاؤٹ نہیں ہے یعنی یورک ایسڈ آپ کا بڑھا ہوا نہیں ہے, اور اگر اس قسم کی آپ کو کوئی پریشانی نہیں ہے تو آپ کو یہ فائدہ ہی کرے گا, لیکن زیادہ نہیں, صرف 15 دن میں ایک بار. اور جہاں تک मुर्गी और मछली का सवाल है, तो इसमें मुर्गी उतनी ज़्यादा, मतलब चिकन इतना ज़्यादा फ़ायदेमंद नहीं है जितना कि मछली फ़ायदेमंद है। मछली तो इस कदर फ़ायदेमंद है कि तो कुरान शरीफ में भी जिक्र है कि आपके लिए मैंने समंदर में बहुत अच्छी ग़िज़ा रखी हुई है। यानी इसका मतलब कि अगर आप उसको हम मुसलसल इस्तेमाल करते हैं, जैसे हफ्ते में 3 बार अगर हम मछली का इस्तेमाल करते हैं, तो बहुत सी रिसर्च में ऐसा सामने आया है, शायद होती रहती है ऐसी रिसर्चेस, कि आपको दिल की बीमारी इससे न सिर्फ दूर होती है, बल्कि अगर आपको हो गई है तो वो उसमें कमी भी आती है, क्योंकि इसमें ख़ास किस्म का फ़ैट होता है जिसे कहते हैं ओमेगा 3 फैटी एसिड। इससे आपका कोलेस्ट्रॉल यानी जो ख़राब फैट है उस वो कम होता है, और अच्छा कोलेस्ट्रॉल उसकी मकदार जिस्म में बढ़ती है। और इसके अलावा मछली खाने से हमारे जो हम सभी जानते हैं कि स्किन बहुत अच्छी हो जाती है। और इसके अलावा एक ख़ास बात है कि बीमारी होती है अल्जाइमर्स डिज़ीज़। इसमें ये होता है कि हम जैसे जैसे हमारी एज बढ़ती है, अब तो खैर 40 और 45 साल की उम्र में भी अल्जाइमर्स होने लग गए हैं, हम चीज़ों को भूलने लगते हैं। ये एक डिजेनरेटिव डिज़ीज़ है, जो मतलब एक बार हो जाती है तो ठीक नहीं होती, दिस इज़ नॉट नॉन क्यूरेबल डिज़ीज़, हाँ लेकिन कंट्रोल हो जाती है। तो रिसर्च से ये भी साबित हो चुका है कि अगर हम हफ्ते में 2 से 3 बार इस मछली का इस्तेमाल करते हैं, तो इससे अल्जाइमर डिज़ीज़ ना सिर्फ रुक सकती है, बल्कि उसके जो नुकसान हुए हैं वो कम भी हो जाते हैं।
डॉक्टर साहब, एक सवाल और कि क्या गोश्त को उम्र को नज़र में रख के खाना चाहिए, या क्या उम्र में छोटे बच्चों को ज़्यादा देना चाहिए या बूढ़ों को ज़्यादा देना चाहिए, किस तरह से है?
ये बहुत ख़ास बात है। अक्सर हम देखते हैं कि हम अपनी उम्र का लिहाज किए बगैर कि 70 साल के हैं, 60 साल के हैं, और गोश्त का इस्तेमाल करते जा रहे हैं। ये बहुत ख़ास बात आपको मैं बता दूं कि गोश्त में एक प्रोटीन होता है जिसे क्रिएटिनिन कहते हैं, जिससे हमारी मसल बनती है और हमारे जितने बॉडी मूवमेंट हैं उसके लिए बहुत ज़रूरी है। तो अब आप ये खुद समझ लें कि जब आपकी उम्र कम है, यानी जैसे जो बच्चे हैं उनको गोश्त ऑब्वियसली ज़्यादा चाहिए, जाहिर सी बात है, क्योंकि वो बढ़ रहे हैं, उनकी ग्रोथ और डेवलपमेंट की बात जहाँ तक है, और वो उसको इस्तेमाल भी करते हैं, भागते हैं, दौड़ते हैं, तो अगर उसका कोई गलत भी जिस्म पे होने वाला असर है तो वो भी ज़ायल हो जाता है उनकी इस किस्म की सारी जो फिज़िकल एक्टिविटीज़ होती हैं। और जहाँ आपकी उम्र बढ़ती जाती है तो 2-3 तरीके की बातें होती हैं। एक तो अक्सर देखा जाता है कि यूरिक एसिड काफ़ी मतलब बढ़ने लगता है बढ़ती उम्र में, और जो गोश्त होते हैं उसमें प्यूरिन होता है, चाहे वो मछली ही क्यों ना हो, मछली में भी प्यूरिन होता है। ऐसा नहीं है कि अगर आप मछली रोज़ रोज़ खा रहे हैं तो वो फ़ायदा करेगी, वो भी हफ्ते में 3 बार को लिमिट करना ज़रूरी है उसका। तो वो बड़ी उम्र में जब आप पहुंचने लगते हैं, जैसे आपकी उम्र स्पेशली अगर 50 से ऊपर है, तो आपको ये देखना है कि आप गोश्त का इस्तेमाल नहायत ही कम कर दें। जैसे अगर आप हफ्ते में भी 4 बार खाते हैं तो उसको हद दर्जे 2 बार इस्तेमाल करें, उसमें भी कोशिश करें कि ज़्यादा से ज़्यादा मछली या कभी कभार चिकन का इस्तेमाल करें, और बड़े का गोश्त तो बस 1-15 दिन में 1 बार या महीने में 1 बार खाएँ तो ज़्यादा बेहतर है।
जी नाज़रीन, वक्त हुआ है हमें लेना है खूबसूरत सा वक्फा, और फिर हम आपकी खिदमत में हाज़िर होते हैं।
जी नाज़रीन, फिर से खुश आमदीद कहता हूँ आपको प्रोग्राम सुबह ज़िंदगी में। डॉक्टर रतिया निशात साहब हम लोगों के साथ लाइन पर
मौजूद हैं, आप भी मौजूद हैं। जी हमें कहा जा रहा है हमारे पास 3 मिनट से ज़्यादा वक्त नहीं है। डॉक्टर साहब, हम यही चाहेंगे कि एक छोटा सा खुलासा इस मौजू का अगर आप कर सकें तो।
मैं फिर कहना चाहूँगी कि गोश्त के इस्तेमाल में एतदाल सबसे ज़्यादा ज़रूरी चीज़ है। अगर आप इसका ज़्यादा इस्तेमाल करते हैं तो जाहिर सी बात है कि जैसे मैंने पहले भी बताया कि इसमें गोश्त, चाहे वो मछली ही का गोश्त क्यों ना हो, प्यूरिन मौजूद होता है, जिससे जो जब डाइजेस्ट होता है हमारे जिस्म में, जब वो हज़म होता है तो आखिरी में जाके वो यूरिक एसिड बनता है। और जब हम ज़रूरत से ज़्यादा गोश्त इस्तेमाल करते हैं तो यूरिक एसिड हमारे जिस्म में इकट्ठा होने लगता है। हमारे जो सबसे ज़्यादा नुकसान उससे ये होता है कि हमें जोड़ों में तकलीफ़ शुरू हो जाती है, यानी जोड़ में सुर्खी हो जाती है, सूजन हो जाती है, इसे हम गाउट डिज़ीज़ कहते हैं, गाउट की बीमारी कहते हैं। तो गोश्त के बहुत ज़्यादा और गैर ज़िम्मेदारा इस्तेमाल से तो सबसे पहली प्रॉब्लम तो यूरिक एसिड की होती है। उसके अलावा अगर आप जैसे बड़े का गोश्त बहुत ज़्यादा इस्तेमाल कर रहे हैं और मछली का इस्तेमाल बहुत कम कर रहे हैं, तो आपको दिल की बीमारी होने का भी ख़तरा है, क्योंकि इसमें कोलेस्ट्रॉल, जितने भी एनिमल सोर्सेज होते हैं फूड के, उसमें कोलेस्ट्रॉल ज़रूर मौजूद होता है, चाहे वो कम चाहे वो ज़्यादा मकदार में। और अगर आप ज़रूरत से ज़्यादा इस्तेमाल करेंगे तो जाहिर सी बात है कोलेस्ट्रॉल का मकदार जिसमें बढ़ेगा, और जो आखिर में जाके हमारी जो आर्टरीज़ होती हैं हार्ट की, दिल की, जो जो दिल को खून पहुँचाती हैं जो आर्टरीज़, उसमें जाके के जमा होते हैं और जिससे हमें हार्ट अटैक या एंजाइना स्ट्रोक वगैरह होने का ख़तरा होता है। और इसके अलावा एक चीज़ और मैं ख़ास यहाँ पे बताऊँ कि बहुत से लोगों का अक्सर इस पे रिसर्च भी होते रहती है कि गोश्त खाने से कोलोरेक्टल कैंसर होता है, यानी बड़ी आंत की का कैंसर। यहाँ पर एक अभी कुछ दिन पहले सन 2009 में अमेरिकन जर्नल ऑफ क्लिनिकल न्यूट्रिशन में एक रिसर्च शाया हुई है जिससे ये साबित हुआ है कि अगर हम गोश्त मतलब बैलेंस लेते हैं, यानी जैसे मैं पहले भी कह रही हूँ कि हफ्ते में 2 से 3 बार से ज़्यादा नहीं लेते हैं तो इससे बिल्कुल भी कोलोरेक्टल कैंसर नहीं होता है। और एक चीज़ मैं ख़ास यहाँ पे ये बताऊँ कि परेशानी गोश्त खाने से नहीं है, परेशानी इस तरह से कि हम गोश्त खाते किस कस्म से। जैसे हम अक्सर देखते हैं कि जैसे हमने गोश्त की डिश बनाई तो हम कोल्ड ड्रिंक साथ में ले लेते हैं और चिप्स साथ में ले लेते हैं, ये ज़्यादा नुकसान करता है। जब भी हम गोश्त खाएं हम इस चीज़ का खास ख्याल रखें कि हम खाने के साथ फल ज़रूर खाएँ और सबसे ज़्यादा अहम कि सलाद खाएँ। इससे दो चीज़ें होंगी, एक तो गोश्त के जो भी नुकसान हैं वो ज़ाहिल होते हैं इससे, और जो फल और सब्जियों में विटामिंस होते हैं वो गोश्त के मिनरल को जिसमें एब्जॉर्ब करने में मदद करते हैं। गोश्त का मिनरल जैसे मैंने कहा फॉस्फोरस आयरन वगैरह, वो हमें जिसमें तभी हमारे एब्जॉर्ब होंगे ठीक तरीके से अगर हम साथ में फल और सब्जी भी लेते हैं।
बहुत बहुत शुक्रिया आपका डॉक्टर साहब, बहुत बहुत शुक्रिया। मैं नाज़रीन आपका भी शुक्रिया अदा करता हूँ कि आपने आज का प्रोग्राम मुलाहिज़ा फरमाया। ये जो वक्फा बीच में पड़ रहा था ये बहरहाल जो सैटेलाइट ट्रांसमिशन होता है उसकी वजह से होता है, तो मैं आपसे माजरत खाह हूँ। और अगले हफ्ते का मौजू आप बताएंगे?
जी, अगले हफ्ते का जो पूरा हफ्ते चलने वाला मौजू है गरूर और तकबर है, और सनीचर के दिन यानी हफ्ते के रोज़ का मौजू डॉक्टर सुलेल फातिमा हमारे साथ होंगी
और तबीयत के हवाले से इंशाल्लाह हम बात करेंगे। प्रोग्राम तक के लिए हमें इजाज़त दीजिए।